بلندتر صلوات. لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين ويزع المستكبرين ويهلك ملوكا ويستخلف آخرين. والصلاة والسلام على رسول الثقلين محبوب رب المشرقين والمغربين جند الحسن والحسين نبينا سيدنا أبي القاسم محمد.
اللهم صل على محمد وآل محمد
وعلى آله الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرضين. روحي وأرواحنا لتراب مقدم الفداء، ولعنة الله على أعدائهم أجمعين. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اما بعد، فقد قال الله سبحانه وتعالى في كتاب الحكيم والقران المجيد: وما خلقت الجن والانس الا ليعبدون. صلوات بيده. عزداران سید الشہداء ماہ محرم الحرام ہے، اور اسی سلسلے کی ایک اور مجلس آپ مومنین کے سامنے. خدا کی بارگاہ میں انسان کو شکر کرنا چاہیے. قرآن بھی ہمیں اسی کی طرف دعوت دیتا ہے کہ تم جتنا شکر کرو گے خدا اتنا نعمتوں میں اضافہ کرے گا. اب یہ زندگی میں نعمت کسے کہتے ہیں اور کیا کیا نعمتیں اللہ نے دی ہیں، یہ انسان کو بہرحال خود اپنی زندگی میں تلاش کرنا ہے. خدا نے یہی اتنا کرم کیا کہ اسے اپنا بندہ بنا کر اس دنیا میں بھیجا ہے. اس سے بڑی اور کیا نعمت ہو سکتی ہے کہ انسان اس کی بندگی کرتا ہے. قال امیر المومنین علی ابن ابی طالب علیہ السلام: صلی علی محمد. امام ارشاد فرماتے ہیں کہ وہ نعمت جس کا تمہیں شکریہ ادا کرنا چاہیے وہ نعمت دین اسلام ہے. اسلام میں ایک بہت بڑی نعمت ہے. اگر انسان اس دنیا کے شور اور بازار میں اپنے آپ کو کھڑا ہو کر دیکھے تو کیسی کیسی انسان کو آوازیں آتی ہیں. ہر کوئی اپنے مکتب کی طرف کھینچ رہا ہے، ہر کوئی اپنی طرف دعوت دے رہا ہے، اور اسی کے درمیان میں اللہ نے اپنے نبیوں کو بھیج کر اپنی طرف دعوت دی ہے. دنیا کا بازار گرم ہے، ابھی بھی گرم ہے. ابھی بھی آپ کے سامنے جو ظاہر ہے جس دور میں ہم رہتے ہیں، پرانے زمانہ تو نہیں رہا ظاہر ہے، اب تو ہر چیز گلوبل ولیج ہے. جو بھی چیز دنیا میں کہیں ہوگی پوری دنیا میں پھیل جائے گی. چند طریقوں سے انسان گمراہی کی دعوت کی طرف جاتا ہے. ایک کہ وہ دنیا کو خوبصورت کر کے آپ کو دکھائے، دوسرا آپ کے مذہب کو، دین کے چہرے کو خراب کرے. آج ایک جوانوں کا طبقہ بعض اوقات اسلام سے دور اس لیے ہو جاتا ہے کہ جو اسے اسلام کی شکل نظر آتی ہے اس سے وہ گھبرا جاتا ہے. جو آپ کے سامنے اسلام ایک ریڈیکل ریلیشن، ایک ایکسٹریمسٹ دین دکھایا ہوا ہے، اور لوگ سمجھتے ہیں کہ یہ شدت پسندی والا مذہب ہے. ایسے ہی لوگوں کو ڈیزائن کرنا، ایسے آرگنائزیشن، ایسے چہرے بنانا کہ جسے دنیا دیکھے اسلام سے بھاگ جائے، اور جبکہ جو اسلام کو سمجھتا ہے، سنتا ہے، وہ فوراً اسلام کی طرف متوجہ ہو جاتا ہے. اگر آپ دیکھیں کہ دنیا میں اس ٹائم کنورژن کی جو تعداد ہے وہ اسلام کی بہت بڑی ہے، بہت زیادہ لوگ اسلام کی طرف ہے. کیوں؟ کیونکہ دلوں کو اطمینان آ ہی نہیں سکتا سوائے ذکر پروردگار کے. دنیا اضطراب میں ہے، دنیا ٹینشن میں، ہر چیز بنا لی، گھر اچھے ہوں، گاڑی اچھی ہو، کرسیاں اچھی ہوں، سیٹیں اچھی ہوں، سونے کا نظام اچھا ہو، سب کچھ بنا لیا، ہواؤں میں رہتا ہو، جہاز میں بھی اچھی سیٹیں ہوں، ہر جگہ انسان کیا راحت طلب ہے. خوب اچھی بات ہے، بری بات نہیں ہے اپنے ظاہر کو اچھا کرنا، لیکن سب کر لیا لیکن سکون نہیں مل رہا، پھر کیا کرے؟ ذہنی آسودگی کو کیا کرے؟ کہا نشے کرو. آپ کے سامنے دنیا کا کتنا بڑا طبقہ جو ہے وہ ڈرگس کے اندر انوالو ہے، جوان بھی جو ہے اسی طرف چلا. جب اس کو اطمینان نہیں ملتا، سکون نہیں ملتا، جب وہ سسٹم کے جو اللہ نے بھیجا ہے جب آپ اس کو اپنے اوپر ڈپلوائے نہیں کرو گے تو پھر یہی چیزیں آپ کو کھینچیں گی اور یہ خلا کو پورا کریں گی. اور دنیا انہی چیزوں کو بہت ہائی کر کے دکھاتی ہے. آپ کے سامنے نیٹ فلکس کی سیریز ہو گئیں، دنیا کے ڈرامے ہو گئے، فلمیں ہو گئے، یہ ایسے چہروں کو آپ کے سامنے خوبصورت کرتے ہیں کہ آپ بھی کہتے ہیں یار ایسا آدمی جب نشے کر سکتا ہے تو ہم لوگ کون ہیں. اتنا اس کو دکھاتے ہیں، اس کا رزلٹ دکھاتے ہیں. اصل خلا ہے، اصل میں دھوکہ ہے، فریب ہے، لیکن اس میں ہمارا قصور ہے کیونکہ ہم نے بھی اسلام کے چہرے کو صحیح پیش نہیں کیا. جتنے لوگ بھاگ دوڑ پر دنیا کو ریسرچ کر کر کے پہنچتے ہیں اسلام تک، وہ سب دیکھ کر اسلام کو آتے ہیں، اور جس طریقے سے وہ اسلام کو قبول کرتے ہیں شاید میں اور آپ اسلام کو اس طرح سمجھ بھی نہیں پائے. میں خود باہر جاتا ہوں مختلف ممالک میں، توفیق ہوتی ہے تبلیغ کی. ایک میں بھی پچھلے کچھ مہینوں پہلے میں ایک ملک سے دوسرے ملک سفر کر رہا تھا، میرے اسی پرواز میں میں نے ایک خاتون سے میری ملاقات ہوئی. ظاہر ہے وہ کسی ظاہراً نہ ہمارے آس پاس کے کسی ممالک کی نہیں تھی، لیکن ان کا حجاب اور ان کا پردہ نے مجھے متوجہ کیا. پھر وہ زبان بھی کوئی اور تھی تو میں نے ایسی پوچھ لیا تھا ان کا فلانے ملک سے، تو میں نے کہا آپ مسلمان ہیں؟ کہا ہاں میں کنورٹڈ ہوں. تو میں نے پوچھا کہ اپنے تجربے کے لیے کہ کیا چیز ہے کہ جس نے آپ کو کنورٹ کیا؟ تو وہ خاتون کہتی ہیں کہ مجھے قرآن نے کنورٹ کیا ہے. یعنی میں نے قرآن کو جب متوجہ ہوئی، میں نے قرآن کو پڑھنا شروع کیا تو قرآن نے مجھے اطمینان دیا، قرآن نے مجھے سکون دیا. اب آپ خود سوچیں، مطلب میں تو قرآن پڑھ ہی نہیں رہا، اگلا قرآن پڑھ کے مسلمان ہو رہا ہے. اور جن مسلمان، میں خدا نہ خواستہ آپ مت بولیے کہ مولانا صاحب ہمیں ڈانٹنے آئے، ایسا کچھ نہیں ہے، میں اپنے آپ کو کہہ رہا ہوں کہ مطلب میں مسلمان ہوتے ہوئے میں کتنا قرآن پڑھتا ہوں. یہ مثال کے طور پر میں کنورٹ تو نہیں ہو سکتا، مسلمان تو ہو گیا میں اور کیا ہوں گا. نہیں، مجھے اور مراحل طے کرنے ہیں نا. یہ جو میری زندگی میں اضطراب ہے، یہ جو میری زندگی میں ایک سٹریس ہے، یا مجھے راستہ نظر نہیں آ رہا، یا مطلب میں کہاں جاؤں، میں اب زندگی میں میں کیا کروں، کون بتائے گا؟ ایک شخص جو دوسرے مذہب میں ہے اور ایسے معاشرے میں ہے جہاں ہر چیز آزاد ہے، جہاں کوئی پابندی نہیں ہے، کوئی کچھ نہیں کہتا، آپ کچھ بھی کرتے پھر روڈوں میں، سڑکوں پہ، کیسی زندگی ہو، نو بڈی آسک یو، کوئی پوچھے گا نہیں آپ سے، اس جگہ پر رہتے ہوئے قرآن پڑھنا اور پھر خدا کو سجدے کرنا، یعنی کیا ہے قرآن میں پروردگار؟ مجھے نظر نہیں آ رہا. میں یہاں صبح شام چلے دے دیں مولانا صاحب، 40 دن کا کوئی عمل دے دیں، کوئی وظیفہ دے دیں، کوئی تعویذ دے دیں. بھائی کلام الہی تمہارے گھر میں رکھا ہوا ہے، کبھی اسے بھی کھول لو تو پتہ چل جائے گا کہ معاملہ کیا ہے، مگر کھولا ہی نہیں ہے. آج جوان، میں ماشاءاللہ میں جوانوں کو بہت اپریشیٹ کرتا ہوں کہ ایک بہت بڑی تعداد جوانوں کی مجالس میں آتی ہے، چاہے وہ اہل سنت ہوں، چاہے وہ اہل تشیع ہوں، کوئی بھی ہوں، بہرحال ایک بہت بڑی تعداد آن لائن بھی سنتی ہے، فالو بھی کرتی ہے. میں اوسلو گیا ناروے میں، آپ یقین نہیں کریں گے، وہاں 400 کلومیٹر سے ایک اہل سنت جوان مجلس سننے آیا. 400 کلومیٹر یورپ میں معنی رکھتے ہیں، گھنٹے گھنٹے میں انسان زندگی گزار رہا ہے، وہ مجھے سننے تھوڑی آیا تھا. بہرحال اس کو کوئی چیز اچھی لگتی ہوگی بہرحال، لیکن آپ جوان کو اپریشیٹ کریں. آج کا جوان چاہتا ہے اگر اس کو صحیح میسج مل جائے. قرآن سے بہتر کوئی پیغام نہیں ہے. قرآن کو اگر ہم سنیں کہ یہ ہمارے لیے میڈیٹیشن ہے، قرآن ہماری زندگی میں آپ ماہ رمضان کی برکتیں ہوتی ہیں واقعی کہ انسان قرآن بھی پڑھتا ہے قرآن بھی سنتا ہے. آپ دیکھیں کہ قرآن کی جو تلاوت ہے وہ کیا قرآن کی تلاوت میرے وجود کو سکون دیتی ہے یا نہیں دیتی. ایک تو یہ کہ چلیں آپ خود تلاوت کریں, ایک یہ کہ میں تلاوت سن لوں. دنیا جہان کی باتیں میں سارا دن سنتا ہوں, جس کا مجھے پتا ہے اس کا وہ نتیجہ بھی نکلنے والا نہیں. کبھی یہ نیوز چینل, کبھی یہ نیوز چینل, کبھی یہ نیوز چینل, کبھی یہ ہو رہا ہے, کبھی یہ ہو رہا ہے, وہی باتیں ریپیٹ ہوئی نہیں ہیں. میرے پاس میں اچھے الفاظ نہیں ہیں ایسے کہ میں ممبر پہ یوز کروں, ورنہ الفاظ بہت اچھے ہیں ان باتوں کو سمجھانے کے لیے, لیکن ایک قوم کو لگایا ہوا ہے پیچھے. بس قوم بھی چینل چینج کیے جا رہی ہے, دیکھے جا رہی ہے. بھائی کچھ نہیں ہونا, جو کچھ ہونا ہے پہلے اپنے آپ کو صحیح کر لو. آپ کی ذات بہت امپورٹنٹ ہے. آپ صحیح ہو گئے معاشرہ ٹھیک ہو جائے گا, کیونکہ آپ ہی نے ہر جگہ بیہیو کرنا ہے نا. آپ جب اپنے وجود پر اس کو اثر نہیں کر رہے تو نہیں کر رہے. دنیا جہان کی خبریں, نیوز, سب کچھ دیکھ رہا ہوں, موبائل بھرا ہوا ہے, ہزاروں کی تعداد میں واٹس ایپ گروپ ہیں, ہر چیز آ رہی ہے, انسٹاگرام پہ فالوورز ہیں, ٹک ٹاک کی ویڈیو بھی بنانی ہے, اسنیپ چیٹ بھی ہے, سب کچھ ہے. کچھ نہیں ہے تو قرآن کی قرآت سننے کا ٹائم نہیں ہے میرے پاس. بھائی اگر کتنے بہترین قاری مصر کے قاری جو دنیا سے بھی چلے گئے, آپ کبھی سنیں؟ یا آج کے دور کے جو قاری ہیں وہ چھوٹے چھوٹے بچے اتنے مشہور ہیں, پاکستانی بھی, وہ ایوارڈ بھی لے کر آیا, عراق میں بھی گیا, ایران میں بھی گیا, پاکستانی بچہ شاید اسلام آباد ہی کا تھا. آپ اس کی قرآت سنیں. یا اور بچے ہیں. کیوں میرے کہنے سے آپ نے نہیں سنی مجھے بھی پتا ہے, لیکن مجھے کیوں نہیں اچھا لگتا. مثلا نوحے تو میں سنتا ہوں, اچھی بات ہے, محرم ہے, اب نوحے تو سننے ہی ہیں ہم نے, لیکن نوحے بھی ہمیں وہ اچھے لگتے ہیں جو تھوڑا بیس گاڑی میں بھی اچھے لگیں تھوڑے سے. بس نوحے خان سارے میرے دوست ہیں, بہت مجھے عزیز بھی ہیں, محبت بھی ہے, میں کبھی ان کے لیے کچھ نہیں کہتا, لیکن اچھی بات ہے آپ نوحے سنتے ہیں. پوئٹری اچھی ہو, پرووکنگ ہو, مظلومیت ہو, گریا ہو, ضروری ہے, شاعری ضروری ہے, لیکن سب سے بہتر کلام دنیا کا کون سا ہے؟ سب سے بہتر کلام. اس بہتر کلام کو کتنا ٹائم دینا چاہیے آدمی کو؟ مطلب میں قیامت میں کھڑا ہوں گا خدا کی بارگاہ میں, کھڑا تو سب نہیں ہونا ہے, کوئی انکار تو کر نہیں سکتا, کوئی چاہے نہ چاہے کھڑا تو ہونا ہی ہے, کوئی چاہے نہ چاہے. بھائی آپ نے کھڑا ہونا ہے. اب میں کھڑا ہوں خدا کی بارگاہ میں, خدا مجھ سے بات کرے گا, خدا نظر نہیں آئے گا, یہ مت بھول جائے. خدا وہاں, بعض لوگ کہتے ہیں وہاں خدا کو وہاں دیکھ لیں گے, خدا دیکھا نہیں جا سکتا ان آنکھوں سے. وہ امام حسین فرماتے ہیں, اندھی ہو وہ آنکھ جو تجھے نہ دیکھ سکے. تو وہ ظاہر ہے یہ آنکھیں نہیں ہیں, وہ کوئی اور آنکھیں ہیں. زان محترم, اب میں کھڑا ہوں خدا شروع, بھائی تم نے یہ کیا, وہ کیا, فلانا کیا, جو بھی کیا, تمہارے پاس اتنا ٹائم نہیں تھا پوری زندگی میں کہ میں تم سے بات کرنا چاہتا تھا. کہا خدا کون سی بات, مجھے تو کبھی آپ کی بات نہیں. کہا کلام میرا قرآن تھا, یہ میرا کلام تھا, میں بات کرنا چاہتا تھا, تم نے کبھی مجھے موقع ہی نہیں دیا کہ تم رات کی تاریکی میں کھول لیتے, تم گاڑی میں جاتے ہوئے سن لیتے, تم بات کرتے. تو اب تبھی یہ مشکل ہے کہ مجھے یہ نعمت سمجھ میں نہیں آ رہی. یہ نعمت ہے, یہ جتنا اضطراب ہے, یہ جتنی ٹینشنیں ہیں, یہ اسی سے حل ہوں گی. اس کو آپ نے چھوڑ دیا. آپ دنیا, میں ہی نہیں کہہ رہا کہ آپ دنیا کتابیں, ناول پڑھیں, فکشن پڑھیں, سٹوریز پڑھیں, اپنی فزکس, میتھس, کیمسٹری, آئی ٹی, بایولوجی, جو آپ پڑھتے ہیں پڑھیں. بہترین معاشرہ وہ ہے جو کتابیں پڑھتا ہے. ہمارے معاشرے میں اگر مجھے اسٹیٹسٹکس جو ہے وہ کرنٹ نہیں پتا کہ ہمارے معاشرے میں کتاب کی شرح خواندگی کتنی ہے. کتابیں ہمارے یہاں آپ جائیں اکا دکا بک سٹورز ہیں, بس وہ ایک پبلک فیشن میں کتابیں خریدتی ہے شیلف میں لگانے کے لیے. تو اس کو بتاؤ کہ ہاں ہیری پوٹر کی کتاب میرے پاس بھی پڑی ہوئی ہے. لیکن پڑھنے والے کتنے ہیں, اس سے آپ کو کتاب کی پرنٹنگ سے پتہ چل جائے گا کہ کتنی دفعہ یہ کتاب پرنٹ ہوئی ہے. میں کئی رائٹروں کو جانتا ہوں, وہ ایک دفعہ کتاب چھپتی ہے وہ بیچاری بک ہی نہیں رہی ہے, وہ خرید ہی نہیں رہا, شوق ہی نہیں ہے معاشرے میں. ہم نے بچوں کو کتاب تحفے میں دی ہی نہیں کبھی. مجھے آپ بتائیں आप सब यहाँ बैठे हुए हैं, यकीनन होंगे लोग ऐसे, कितने हैं कि जिन्होंने अपने बच्चों को, अपने छोटे बहन भाइयों को बाहर से किताब, कोई दुकान से कोई किताब तोहफे में दियो, बेटा किताब पढ़ लो। लाइब्रेरियाँ हमारे यहाँ बिल्कुल नहीं है। अभी मैं कुछ और बोलूँगा और मामला सख्त हो जाएगा, नहीं है माशरे में। क्यों नहीं है? जब आप माशरे को शऊर और इल्म से दूर रखेंगे तो माशरा ऐसे ही हो जाएगा। माशरा फिर क्लिप सुन के ही सारे काम करेगा, खुद नहीं समझेगा। बेहतरीन किताब जिसे खुदा कहता है कि हम खुद इसकी हिफाजत करेंगे, मौजज़ा इलाही है, इलाही मौजज़ा। अरब जब रसूल खुदा हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम रसूल खुदा तशरीफ लाए, अरब जाहिल माशरा था लेकिन फसाहत व बलागत में औज पे था। अपने बड़े बड़े अदीब, बड़े बड़े शायर मौजूद, खुदा ने उसी हिसाब से मौजज़ा दिया। और जब सूरह कौसर नाजिल हुई तो रसूल खुदा ने जाकर उन तीन आयतों को लगा दिया काबा के ऊपर। बड़े बड़े शायर थे, बड़े बड़े अदीब थे, जब उन्होंने देखा ना कि ये बिस्मिल्लाह रहमान रहीम, इन्ना आतैना कल कौसर फसल ले रब्बे का वनहर इन्ना शानिया का होल अबतर, जब उन्होंने उस तीन आयतों में क्राफ्टिंग देखी ना, अल्फाज की, वजन की, बलागत की, तो मजबूर हो गए, कहा मा हाजा कलामुल बशर। ये यार कहा ये बशर का कलाम हो ही नहीं सकता, हो ही नहीं सकता ये बशर का कलाम। अज़ान मोहतरम कुरान कह रहा है अल्लाह बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, आगा हो जाओ अल्लाह का जिक्र दिलों को इत्मीनान देता है। अल्लाह का जिक्र, कुरान पढ़ रही पब्लिक कन्वर्ट हो रही है, अल्लाह का जिक्र है। कोई चीज आज के इस दौर में आपको इत्मीनान नहीं दे सकती, कोई चीज आपको शेल्टर नहीं दे सकती सिवाय कलामे इलाही के। अब हम कैसे अपने आप को करें यूज टू कुरान के, यूज टू तो करना पड़ेगा ना, फॉर्मूला तो चाहिए कोई ना कोई। देखें मुश्किल ये है कि जब आप एक चीज़ को मखमल के कपड़े में लपेट के, और वो धागा भी लंबा होता है जो आखिर में होता है, और उससे छह गिठाएँ बांध के घर के ऊपर रख देंगे ताक पे, तो वो नहीं खोला जाएगा। कुरान ऐसे हो जैसे आपके हर वक्त साथ हो। वो माशरा जो कुरान अपने साथ, और अब तो मुश्किल नहीं है कि आपको कुरान लेके घूमना, अब तो मोबाइल में आपकी एप्लीकेशन है, कितनी एप्लीकेशन है। वो पाकिस्तानियों ने बनाई वो 360 वो है शिया टूल किट, उर्दू इंग्लिश फारसी सारे तर्जुमे कुरान के उसके अंदर है, किरत उसके अंदर है, तफसीर उसके, तो इतना आसान हो गया अब तो। तो आपको इतनी मेहनत करना चाहिए, टाइम नहीं है मौलाना साहब, क्या करें। यूट्यूब तो सुनते हैं भाई, सबील कुरान यूट्यूब डेली 3 मिनट बस, एक साल में कुरान तर्जुमे के साथ ख़त्म। हम बोलेंगे मौलाना साहब 3 मिनट भी नहीं है भाई, अब मैं मिनट तो ला के आपको ख़रीद के देने से रहा, ये तो आपको ख़ुद लेकर आना है ना। 7 मिनट डेली अगर आप दें तो तफसीर भी आपकी चलती रहेगी साथ साथ, तो वो आसान है, मगर कमिटमेंट चाहिए। आपको ये पता हो, मिसाल के तौर पर मसलन भाई बच्चे यहाँ पढ़ते हैं बाहर यूनिवर्सिटी में, PhD करने जाता है, वो मास्टर्स करने जाता है, जाते हैं बच्चे, अब उसको बताओ कि मैंने बाहर जाना है, वीज़ा अप्लाई किया हुआ है, वीज़ा हो जाएगा, अब वो क्या करता है, कभी IELTS की तैयारी करता है, कभी CAT की तैयारी करता है, कभी वहाँ की जो लैंग्वेज है उसके लिए कोशिश करता है, क्यों कर रहा है भाई, वहाँ जाके पढ़ना है, स्टैट पढ़ना है, पता नहीं क्या क्या करना है, मैथ ऐसा होना चाहिए, ये इंग्लिश ऐसी होनी चाहिए, एक दो साल की डिग्री है, मेहनत तो करनी पड़ेगी, फलानी लैंग्वेज सीखनी पड़ेगी। अब वो भी आसान हो गया, अब आप हर चीज़ ऑनलाइन भी है, सारी चीज़ें हैं। अब अगर आपको ये पता चल रहा है कि आपने इस दुनिया से किसी भी टाइम उस आलम में जाना है और वहाँ ज़बान कुरान की होगी, दुरूद भेज दें मोहम्मद वाले मोहम्मद मोहम्मद वज्जल फरजाऊँ। अज़ान मोहतरम, अब जब आपको ये पता हो कि वहाँ ये काम आएगी तो क्या करेंगे? क्या थोड़ा टाइम नहीं निकाल सकते? थोड़ा सा टाइम निकालना पड़ेगा। पहले खुदा की मोहब्बत को अपने वजूद में पैदा करें, फिर खुदा से बातें करने में भी मज़ा आएगा। असल में कि हमने मुश्किल बनाया हुआ है, जैसे हमारे यहाँ रमज़ान में बाद लोग कुरान नहीं पढ़ते, पर कि मौलाना साहब सुना है पूरा कुरान ख़त्म करना पड़ जाएगा। भाई ये किसने कहा है? जितना पढ़ना है पढ़ो, इस खौफ से पब्लिक नहीं पढ़ती कुरान। रोज़ आप 5 आयतें तो पढ़ सकते हैं, 10 आयतें पढ़ सकते हैं। रिवायत में जो 20 आयत डेली पढ़े वो गाफिल नहीं है, वो गाफिल। अब जो उससे नीचे पढ़े, और रिवायत जो इमाम जाफर सादिक अलैहिस्सलाम मोहम्मद वा इमाम से रिवायत है कि 50 आयात जो हैं वो डेली पढ़नी चाहिए। इमाम को मानते हैं, इमाम की मानना थोड़ा मौलाना साहब मुश्किल काम है, इमाम को तो हम मानते हैं वैसे। अजाने मोहतरम, अब नेमत क्या है? इस्लाम। अब आप अगर इस नेमत को समझ लें, ये सिर्फ आखरत के लिए नहीं है, मतलब मैं मज़हब पे क्या अमल करूँ, मौलाना साहब आखरत किसने देखी, कौन जाएगा, ये सिर्फ मज़हब आखरत के लिए नहीं है, ये दुनिया के लिए भी है। अगर दुनिया में भी कामयाब होते हो तो कोई अच्छा सिस्टम नहीं है इसके अलावा। आप छोड़ के देख लें, सिस्टम के अलावा दुनिया कहाँ पहुँची हुई है, सब ब्रेक हो गया है, सोशलिज़म, सेकुलरिज़म, कम्युनिज़म, सब ख़त्म हो गया, किसी के पास सिस्टम नहीं है, फैमिलियाँ ब्रेकअप हैं, कोई सोच कोई चीज़ नहीं है, दुनिया की 4 चीज़ों को हासिल किया, तबाह हो गई दुनिया। दुनिया के पास कोई निज़ाम नहीं है, बर्बरियत है, जानवर की कीमत ज़्यादा है, इंसान की कीमत सस्ती है, दुनिया के सिस्टम ऐसे ही हैं, सब कोलैप्स हो रहा है, हर जगह हो रहा है। आप कह रहे हैं महंगाई 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 पूरी दुनिया में, जब अदालत का निज़ाम नहीं होगा तो यही होगा, जब अदल का सिस्टम कायम होगा तो हर किसी को उसका हक दिया जाएगा। तो अब क्या करें? क्योंकि देखिए जो आने वाला है वो वहीं आएगा जहां उसको बुलाने वाले उसकी बात को मानेंगे। तो अगर आज हम वो करें कि जो कल करना है तो वो जल्दी आएगा, और अगर आपके पास नहीं भी आया तो कम से कम आपको बुला लेगा कि हाँ ये मेरी बात पे अमल करते हैं। अब क्या करें? ऐजाने आयतुल्ला उज़्मा बेहजत रिजवानुल्लाह ताला अलैह से पूछा कि आगा हम इमाम ज़माना को देखना चाहते हैं, क्या करें? तो उन्होंने कहा कुरान है तुम्हारे पास? कहा कुरान को देखो। कहा क्यों? कहा अली माल कुरान वल कुरान माल अली, कुरान के साथ है और कुरान। तो कहा इमाम ज़माना कुरान के साथ हैं। अगर आज इमाम तुम्हारी नज़रों के सामने में नहीं है तो कुरान तो है। कहा कुरान को, अब हदीस भी है, कुरान को देखना इबादत, कुरान को सुनना इबादत, कुरान को पढ़ना। तो खोल के देखें, जब आप कुरान देखेंगे इसका मतलब है। और इससे बढ़कर फरमाते हैं कि जब जिस तरह तुम इमाम के सामने दो जानू हो के अदब के साथ बैठोगे, कहा कुरान के सामने भी ऐसे बैठा करो, अदब। अज़ाने मोहतरम, अब ये बहुत इम्पॉर्टेंट है, और ये सिर्फ इसलिए नहीं आया था, मैं बहरहाल आपके लिए खुतबा लेकर आया था अमीरुल मोमिनीन का, तो वक्त जो है वो कुरान ने करम फरमाया कि हम कुरान की छोड़ो गुफ्तगू, क़यामत में शायद ये पोर्शन हमारी तो शफात करवा ही लेगा कि चलें कुछ पैकेज आपने कुरान के लिए जो है वो दे दिया। ज़ाने मोहतरम, क्योंकि बहरहाल ये बातें थोड़ी सी ड्राई होती हैं, खुश्क होती हैं, बोलने वाले को भी थोड़ी सी मुश्किल होती है, लेकिन हम थोड़े से सख्त भी हैं, मसला नहीं है, सुनना है सुने, नहीं सुनना ना सुने पब्लिक। हम तो चाहते हैं खुदा राज़ी रहे, बंदों को राज़ी करते करते इंसान ख़त्म हो जाएगा, बंदे राज़ी नहीं रहते, खुदा राजी रहना चाहिए। बहुत बड़े जो है वो आरिफ बुजुर्गवार अजान मोहतरम आयतुल्ला तालिकानी के मरने से पहले वक्त मुअय्यन पता था, बता दिया था अपने ग़ुलाम को कि मैं जो है वो फजर के बाद लेटूंगा और मेरा आखिरी वक्त होगा। और वो रूहानियत, वो नौरानियत कैसे मिली? चरवाहा थे, जानवरों को तालिकान में चराते थे, वहाँ चराते हुए देखा कि कोई कुरान की तिलावत कर रहा है। उस एक तिलावत ने वजूद को इतना बदल दिया कि नजफ पहुँचे और आयतुल्लाह बन गए। पाक, हम फितरतन पाक हैं, ये दुनिया की लेयर्स ने आके हमें बर्बाद कर दिया है। वरना आप देखें कि जब सदर इस्लाम में जब पैगाम नबूवत और इलाही पैगाम दिया तो मक्का वाले परेशान थे, क्या करें। ऐसे में मदीना में दो बड़े कबीले औस व खजरज आपस में उनकी जंगें चलती थी, 100-100 साल तक लड़ते रहे। एक कबीले के लोग आए मक्का वालों से मदद मांगने आए, कहा कि भाई हमारे हालात ऐसे हैं। तो उन्होंने कहा हम तुम्हारी क्या मदद करें, कहा हम तो खुद फंसे हुए हैं। कहा क्या हुआ, कहा हमारे दरमियान में से एक शख्स खड़ा हो गया है, वो कहता है मैं अल्लाह का नबी हूँ और वो हमें जो है वो, तो हम तुम्हारी कोई मदद नहीं कर सकते, हम तो मुश्किल में है। कहता ठीक है, जाने लगे तो कहा ख्याल रखना, काबा के पास से जब गुजरना तो कानों में कुछ डाल के जाना। कहा क्यों, कहा वो शख्स कुछ तिलावत करता है, लोग उसके शहर में आ जाते हैं। अब ये दोनों घबराए हुए, नाउज़ बिल्ला, आपको पता है कि रसूल खुदा की ज़ात पर क्या क्या इन्होंने इल्ज़ाम लगाए थे। अब इसने उन्हें कानों में कुछ डाला, गए, अब देखा कि सरकार कुछ फरमा रहे हैं। अब इन्होंने एक दूसरे की तरफ देखा, कहा कि मदीना वापस जाएंगे, लोग हमसे पूछेंगे कि क्या हुआ, तो हम क्या कहेंगे कि मक्का में क्या हुआ, कहेंगे कोई शख्स था तो बोलेंगे वो शख्स क्या कह रहा है, तो हम क्या बताएंगे क्या कह रहा है। तो इन्होंने अपने कानों में जो था उसको हटाया। अब वहाँ रसूल खुदा कुरान की तिलावत फरमा रहे थे। अब उन्होंने जैसी तिलावत सुनी, गए, इस्लाम कबूल कर लिया। वहीं मुसलमान, यही दो लोग बाइस बने कि रसूल खुदा को मदीना दावत दी जाके, कुरान, अज़ाने मौत, कान आदत डाले। हदीस में है वो घर जिस घर में कुरान की तिलावत होती है वो मलाइका के लिए सितारों की तरह चमकता है जैसे हमारे लिए सैयारे चमकते हैं। कुरान है जन, इमाम वही है, इमाम आ जाए, इमाम कहाँ आए, इमाम वहीं आएंगे जहाँ कुरान की हुकूमत होगी। तो अगर हम कहीं और कुरान की हुकूमत नहीं कर सकते, अपने इस वजूद पे तो कुरान की हुकूमत कर सकते हैं। तो ये कुरान फॉर्मूले दे रहा है, मैं छोटे छोटे से बहरहाल आपकी खिदमत में हो रहा कि अल्लाह का जिक्र दिलों को इत्मीनान देता है, ये इत्मीनान बहुत ज़रूरी है। अब रावी जो है वो इमाम की खिदमत में है और छठे इमाम की खिदमत में है और इमाम जाफर सादिक अलैहिस्सलाम, इमाम की खिदमत में और इमाम से पूछ रहा है कि मौला ये कौन सा जिक्र है, अला बिज़िक्रिल्लाह तत्मईनुल क़ुलूब, मौला ये कौन सा जिक्र है, ये जिक्र जो अल्लाह का जिक्र है ये कौन सा जिक्र है जो दिल को इत्मीनान देता है। तो इमाम फरमाते हैं नहनु ज़िक्रुल्लाह, हम अल्लाह का जिक्र हैं, यानी हम जिक्र हैं। अब जो हमें समझ गया या जो हमारी अतात करने लगा वो जिक्र में है। जिक्र सिर्फ ये नहीं हाथ में तस्बीह पकड़ी हुई है तो जिक्र करते रह रहे हैं, वो भी ज़रूरी है, लेकिन बाद औकात बुल्ले शाह कहते हैं तस्बीह फेरी दिल ना फिरया, वैसे हक बाऊ का है मेरे ख्याल में, तस्बीह फेरी दिल ना फिरया की करना तस्बीह नू फेर के हु। बाद हाथ में तस्बीह होती है मगर दिल फेर ही नहीं रहा, तो असल तो दिल को फिरना चाहिए ना अंदर से, अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, सब भी हो रहा है फिर भी अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह। استغفار تو وہ ہے کہ جو خدا کی بارگاہ میں انسان کو شرمندہ کر دے. اذان محترم کیسے کیسے جو ہیں وہ جوان گزرے ہیں کہ آپ دیکھیں ایک شہید جو 13 سال کا جب تھا وہ بیان کرتا ہے کہ جب اس کی لائف میں کہ وہ اپنے محلے کے لوگوں کے ساتھ جو ہے وہ کہیں گھومنے پھرنے گیا پہاڑوں پہ, تو اسے کہا کہ جاؤ پانی لے آؤ. پانی لینے جب اس وادیوں میں گیا تو آبشار تھے, پانی تھا, تو اس نے ایک ایسا منظر دیکھا کہ جس کی وجہ سے وہ پلٹ گیا اور بیٹھ گیا اور اس نے خدا سے گفتگو کی 13 سال کا. کہہ رہا ہے پروردگار وہاں اس وادی میں کوئی فیملی نہا رہی تھی, خواتین بھی تھی, تو اس نے کہا خدا کوئی نہیں دیکھ رہا, گناہ آمادہ ہے مگر تیری خاطر میں پلٹ کے جا رہا ہوں. وہ 13 سال کا بچہ کہتا ہے جب اس نے چلنا شروع کیا تو پہاڑوں کے جو پتھر پڑے ہوئے ہوتے ہیں اس میں سے اسے آواز آئی, سبوہن قدوسن, سبوہن قدوسن. جب آدمی اپنے وجود کو اس کی طرف متوجہ کر دے تو پھر جتنے بھی ذکر ہیں اسے سنائی دیتے ہیں. ہم اپنی زندگی میں فرصت ہی نہیں ہے کہ ہمیں بھی وہ ذکر سنائی دے جو زمین اور آسمان میں, یسبح للہ ما فی السماوات و ما فی الارض و ما بینہما. تسبیح ہو رہی ہے, کہاں ہو رہی ہے؟ زمین اور آسمان میں, اور آسمان کے درمیان میں جو کچھ ہے ہر چیز تسبیح کر رہی ہے, ہر چیز تسبیح کر رہی ہے. لیکن یہ تسبیح مجھے کیوں نہیں آتی سنائی؟ کیونکہ میں نے اپنے آپ کو خالی نہیں کیا, میں نے اپنے آپ کو آکوپائڈ رکھا ہوا ہے. اور آج کل جو سوشل میڈیا ہے میں آکوپائڈ ہوں, میں ایک اپلیکیشن بند ہوتی ہے دوسری شروع, تیسری شروع. واٹس ایپ, انٹرنیٹ پچھلے دنوں خراب تھا, تھوڑا بہت ٹینشن میں آ گئی, پوری پبلک ہی ٹینشن میں آ گئی, واٹس ایپ نہیں چل رہا, فلانا نہیں چل رہا. لگ تو ایسا رہا تھا جیسے ہماری کشتیاں ہی پانی میں چل رہی ہیں ساری. اذان محترم, تھوڑا اپنے آپ کو ٹائم دیں, جوان اپنے آپ کو ٹائم دے. یہ بمبارٹمنٹ آف انفارمیشن ضروری نہیں ہے کہ سب آپ کو بتاؤ. یہ نالج سطحی نالج ہے, یہ ون لیئر نالج ہے, یہ ایک پورا آپ دیکھ لیں کہ ایک ایسا سمندر ہے کہ جس کے اوپر صرف سطحی انفارمیشن ہے. آپ گوگل تو کر تو لیتے ہیں آپ کو, لیکن یہ صرف سطحی ہے انفارمیشن. اگر ڈیپ چاہیے تو ہیو ٹو اسٹڈی, آپ کو پڑھنا پڑتا ہے. لیکن ہم نے اتنا آکوپائڈ کیا ہوا ہے, انسٹاگرام بند ہوتا ہے تو ٹک ٹاک شروع ہو جاتا ہے, ٹک ٹاک شروع ختم ہوتا ہے تو فیس بک شروع ہو جاتی ہے. یعنی آکوپائڈ, ذہن ہر وقت مشغول ہے, بزی ہے, بے چین اتنے ہیں ہم. یہ تو امام حسین کا صدقہ ہے یہ جو بہرحال آپ یہاں بیٹھے ہوئے ہیں, ورنہ کوئی مکتب ایسا نہیں ہے جو اتنی دیر بٹھا لے کسی کو. یہ سید الشہداء کا صدقہ ہے,
بر محمد والے محمد صلوات,
اللہم صلی علی محمد. محترم, خوب یہ تو صدقہ ان کا ہے جو آپ بیٹھے ہوئے ہو, اور آپ صرف بیٹھے بھی نہیں ہوئے, آپ سن بھی رہے ہو. آپ کا ذہن ادھر ادھر جانے کی کوشش کرتا ہے, لیکن میرے موکل بہت اسٹرانگ ہیں, وہ جانے نہیں دیتے لوگوں کے ذہنوں کو ادھر ادھر. تو اذان محترم یہ, اگر آپ ابھی برابر بیٹھے ہوں دوست فیملی کے ساتھ گھر بیٹھے ہوں, اور لیٹسٹ جو اسٹڈی ہے وہ یہ کہتی ہے کہ اف یو آر آن اے ڈنر اور لنچ وتھ سم ون, کسی کے ساتھ کھانے پہ بیٹھے ہو اور اگر آپ نے ٹیبل پہ اپنا موبائل رکھا تو آپ نے اس کی انسلٹ کی ہے, کیونکہ آپ تھوڑی تھوڑی دیر میں دیکھو گے یوں میسج. یہی چیز گھر کے اندر ہے, ہم گھر میں ایک دوسرے کو اہمیت نہیں دے رہے. ہمارے اپنے گھر میں مسائل یہی ہیں, ہر آدمی اسی میں پھنسا ہوا ہے. اور میری چھوٹی بیٹی جو ہے وہ تو جب میں جاؤں تو سارے موبائل لے کے سائڈ پہ کر دیتی ہے, کہتی ہے ادھر بات کریں, ادھر ادھر آنکھوں میں ڈال کے. میں کہتا ہوں نہیں نہیں میں سن رہا ہوں, کہتے نہیں ادھر بات کریں میرے سے. یہ پرابلم ہے, ہم سب گرفتار ہیں, ہم اپنے آپ کو خالی نہیں چھوڑے, اپنے آپ کو ٹائم دیں, ریلیکس ہوں. یہ جو ہارمونز ہیں نا, یہ بہت امپورٹنٹ ہیں کہ جو ایکسرسائز کے بعد آپ کو نکلتے ہیں, واک کرنے سے, ورزش کرنے سے, خوش ہونے سے, یہ ہم اس کو سٹاپ کیا ہوا ہے. اور انسٹاگرام ہمارے دوسرے ہارمونز کو ایکٹیو کرتا ہے, اس کا الگورتھم ایسا ہے. تو اپنے آپ کو فرصت دیں گے تو آپ کو کائنات کی آواز سنائی دے گی. جب آپ اتنے شور میں سوئیں گے تو اماں اٹھائے جا رہی ہیں, اٹھ جا بیٹا, سورج نکل گیا, سورج نکل گیا. نہیں, ابھی بہت ٹائم ہے, بہت ٹائم ہے. پھر گئی نماز, پھر بولنے اللہ تو رحمان ہے رحیم ہے, معاف کر دے گا, عزیزان محترم, مولا وارث ہے, خیر ہے, کچھ نہیں, چھوٹے بچ جائیں گے. حضرت لقمان جو نبی نہیں ہے مگر غلام ایسا کہ اللہ نے حکمت جاری کی اور اتنی حکمت دی کہ سورہ اتار دیا نام کا, سورہ لقمان. آپ پڑھیں تو صحیح اس کو کبھی, کہ کس طرح حضرت لقمان اپنے بیٹے کو وصیتیں کر رہے ہیں. وہ کیا خوبصورت وصیتیں ہیں کہ کل اگر مجھے موقع ملا تو ایک دو وصیت میں آپ کی خدمت میں لے کر آؤں. عزیزان محترم, لقمان کے جو آقا تھا وہ بھی سورج نکل گیا, اٹھتا نہیں تھا عبادت کے لیے. لقمان نے کہا کہ بھائی عبادت کر لیں, پرندے چہچہا رہے ہیں, عبادت کر رہے ہیں خدا کی, تم سو رہے ہو. کہا خدا رحمان ہے, خدا رحیم ہے, خدا بخش دے گا. اچھا, اس نے اس کو گندم کے بیج دیے کہ جاؤ جا کے زمین میں گندم کے بیج لگا دو. کچھ عرصہ گزر گیا, کہا چلو جائیں فصل جا کے دیکھ کے آتے ہیں. جب جا کے دیکھی تو گھاس پھوس تھی, گندم تھی نہیں. کہا یہ تم نے کیا کیا؟ کہا کیوں؟ کہا تم نے گندم نہیں لگائی. کہا نہیں, میں نے تو ایسی گھاس پھوس لگا دی. کہا پھر؟ کہا میں نے کہا خدا رحمان ہے, گندم نکل آئے گی. تو وہ کہہ رہا تمہارا دماغ ٹھیک ہے, مطلب گھاس پھوس سے گندم کیسے نکلے گی؟ جو بیج بو گے وہی نکلے گا. کہا میں بھی تو آپ کو یہ سمجھا رہا ہوں کہ جو بیج بو گے وہی نکلے گا. آئیں حدیث, قال رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, اللہم صلی علی محمد وآل, الدنیا مزرع الآخرہ. قال رسول اللہ, وہ جو امین اور صدیق ہے, وہ جو اپنی بغیر خدا کی مرضی کے کوئی کلام نہیں ہے, دنیا مزرع الآخرہ, دنیا آخرت کی کھیتی ہے. جو بیج بو گے وہی کٹے گا, جو بو گیا, جو بھی بو گیا. اب ہمارے پاس ٹائم ہی نہیں ہے, ہم کیا بوجھ بو. عزیزان محترم, تو سمجھنے کی کوشش کریں, وہ رحمان ہے, وہ رحیم ہے, وہ ستار ہے, وہ اتنا کریم ہے کہ ملائکہ کو کہتا ہے اگر میرا بندہ گناہ کرے تو چند ساعتوں تک مت لکھنا. کیوں؟ توبہ کر لے گا. اتنا رحمان ہے.
نعرہ تکبیر,
اللہ
اکبر, نعرہ رسالت,
یا رسول اللہ,
امام چک صاحب, نعرہ حیدری, محمد والے محمد بلندتر, صلوات,
اللہم صلی علی محمد. عزیزان محترم, وہ ستار ہے. دوسری امتوں پر کوئی گناہ کرتا تھا اس کے ماتھے پہ آ جاتا تھا. خدا نے آخری حبیب کے صدقے اس امت سے یہ چیزیں ہٹا دی کہ ان کے چہروں سے نہ پتہ چلے یہ کیا کرتے. یہ کرم ہے پروردگار کا. اگر آپ روایت ہے, عزیزان محترم, حدیث ہے, اگر لوگوں کو پتہ چل جائے کہ میں اندر سے کیا ہوں, لوگ ایک دوسرے کو چیر پھاڑ دیں. حدیث ہے یہ. یہ تو خدا رحمان ہے جس نے ہمیں بچایا ہوا ہے. اب وہ اتنا رحمان ہے لیکن آگے ہمارا بھی تو کچھ فرض بنتا ہے کہ نہیں بنتا؟ مطلب نہیں, پروردگار تو رحمان ہے, میں نہیں. عزیزان محترم, اسے کچھ نہیں چاہیے ہم سے, وہ کسی کا محتاج نہیں ہے, لیکن اسے صرف بندگی چاہیے. تو میری بندگی کرو. اسی بندگی کو کمال پر پہنچانے سید الشہداء کربلا آئے. اسی بندگی کو کمال, اتنا کمال میں پہنچایا کہ خود آواز آئی, یا ایتھا النفس المطمئنہ, اے اطمینان پانے والے نفس, ارجعی الٰ ربک، اپنے پروردگار کی طرف رجوع کرو، راضیتم مرضیہ، خدا بھی تجھ سے راضی ہے اور تو بھی خدا سے راضی. کیا مقام ہے کہ رب بھی راضی ہے اور بندہ بھی راضی ہے. ایک تو یہ ہوتا ہے نا پروردگار، میں کر رہا ہوں لیکن کیونکہ تیرے لیے، مگر میرے لیے مشکل ہو رہی ہے. نہیں، حسین کے لیے کوئی مشکل نہیں تھی. رضا مقام بہت بڑا ہے، بہت بڑا مقام ہے، یہ ہر کسی کو حاصل نہیں ہوتا. ایک انسان ہے، قربانی دیتا ہے، سیکریفائس کر رہا ہے، مشکلیں جھیل رہا ہے، اس کا مقام بھی اپنی جگہ، لیکن رضا حاصل ہو جانا یہ بہت بڑا مقام ہے کہ انسان اپنے آپ کو اس مقام پر لے جائے اور وہاں سے آئے کہ میں تجھ سے راضی ہوں. یہ بہت بڑا مقام ہے. امام حسین علیہ السلام نے اپنا سب کچھ خدا کی خاطر دے دیا، رزن بے قضائے ہی راضی ہوں. کسی فرد نے کارواں کے کسی مقام پر یہ نہیں کہا کہ ہمیں کوئی مشکل ہوئی، ہمیں کوئی پریشانی ہوئی، نہ یا مطلب یہ خدا تو نے کیا کر دیا، نہیں نہیں ایسا نہیں کہا. سب ہر مقام پر آ کر اس کی بارگاہ میں شکر کرتے رہے، تقبل منا، پروردگار قبول کر لے. گرنے والے بھی ایسے تھے کہ یہ نہیں کہا کہ مولا کے اصحاب نے کہ ہم نے بڑا سعید، تیرا تیر کھا کے امام نماز پڑھ رہے، تیرا تیر کھا گر گئے، امام پہنچے، یہ نہیں کہا کہ میں نے بڑا کام کیا. مولا راضی ہیں، اللہ، وہ اپنے مولا سے راضی لے رہے ہیں، مولا جو ہے وہ خدا سے رضایت لے رہا ہے. تو مقام ہے عزیزان محترم، زندگی گزارنی ہے تو امام زمانہ کی رضا حاصل کریں. مولا میں جو کر رہا ہوں آپ راضی ہیں، راضی ہیں تو مجھے اس راستے پہ ڈال دیں، راضی نہیں ہے تو مجھے دور کر دیں، مجھے آپ کی رضا چاہیے. اے فرزند زہرا، غیبت کے پردے میں اگر آپ راضی ہیں تو میری زندگی سنور جائے گی. کوئی بعض اوقات کیا آپ اتنا زیادہ امام امام کرتے رہتے ہیں، میرے پاس اور کچھ نہیں ہے، میں تو بس یہی کہتا ہوں کہ میری ماں نے مجھے پالا اس لیے تھا کہ میں کسی طریقے سے الاجل کہہ پاؤں. تو اب جب زندگی اس جگہ پہنچی ہے کہ جہاں میں کچھ امام کے لیے کر سکتا ہوں تو میں کیوں نہ کروں، اور یہ بھی ان کا کرم ہے، وہ اگر نہ چاہیں تو کوئی ان کی گفتگو نہیں کر سکتا. اذان محترم، آئیے امام کو دعوت دیں. امام ہر نگاہ ہر مجلس پر ہے، لیکن بعض علماء بیان کرتے ہیں کہ کچھ مصائب ایسے ہیں کہ جب وہ بیان کیے جائیں تو امام تشریف لاتے ہیں، گو کہ آپ کی آنکھوں میں امام زمانہ کے لیے آنسو ہیں، اور یہ ہر آنکھ میں ہمت نہیں ہے کہ وقت کے امام کے لیے روئے. یہ بہت کرم ہوتا ہے کہ جب انسان اپنے امام کے لیے گریہ کرے. اذان محترم، آئے کون سے مصائب ہیں، تو وہ کوئی مصائب نہیں، وہ ام البنین کے چراغ کے مصائب، کہ جس نے اپنے بچوں کی پرورش ہی حسین کے لیے کی، وہ قمر بنی ہاشم، وہ جس کے حرم کے وجود کے بغیر کربلا کی تصویر پوری نہیں ہوتی، وہ عباس کہ جس پر بہنوں کو بڑا ناز تھا، بڑا ناز تھا. بعض جگہ بیان کرتے ہیں کہ جو بھی کربلا میں روزے عاشور گیا اس نے ودا کیا ہے، ودا کیا، خدا حافظ کر کے گیا، مگر جناب عباس ودا کر کے نہیں گئے کیونکہ جنگ کی اجازت ہی نہیں ملی، پانی کی اجازت ملی تھی. لیکن بعض کہتے ہیں کہ بی بی شہزادی کی خدمت میں گئے تو بی بی فرماتی ہیں کہ بابا میرے ہاتھوں کو چومتے تھے، تو میں سوچتی تھی کہ بابا میرے ہاتھوں کو کیوں بوسا دیتے ہیں. کہا بیٹا इन हाथों में रस्सियां बंधेंगी, इन हाथों में रस्सियां बंधेंगी। मैं ये सोचती थी जिसका अब्बास जैसा भाई हो, जिसका अब्बास जैसा भाई हो। अजीब टुकड़ा है, बड़ी पुरानी मजलिस है, जाकिर है झंग का, लोहार है, उसने अजीब शेर बयान किए हैं। बहरहाल ज़ाहिर है मैं उतनी अदायगी से तो आपको बयान नहीं उसका मफहूम बयान कर सकता हूँ कि जब 11 मुहर्रम को बीबी ने सवारी से अपने आप को नीचे गिराया है बदनों के ऊपर, उस हिस्से को मैं मसाय पढ़ूंगा, बस ये वो मेरे जहन में आ गया, पता नहीं वो जिंदा है जाकिर नहीं जिंदा, अगर जिंदा है तौफीकात में इजाफा हो, नहीं हो खुदा उसके दर्जात बुलंद करम आए। हाँ रफी जंग लोहार था, क्या उसने वो एक कथा पढ़ा, हजरत अब्बास अपनी शहजादी से मुखातिब है। बस मैं मफहूम बताता हूँ, उसने कहा कि मेरे बाजू होते तो मैं आपको खुद नीचे उतारता। या अब्बास, मेरे बाजू होते तो मैं आपको खुद नीचे उतारता। शहजादी, शहजादी जैसे आप उतरी ये आपकी अपनी किस्मत थी, ये आपकी अपनी किस्मत थी शहजादी। हाँ आजादारा ने मोहतरम रोजे आशूर, रोजे आशूर, एक एक करके सब चले गए। वक्त आया जनाब अब्बास, मौला जाने दे। नहीं अब्बास, तुम मेरे लश्कर के सरदार हो, तुम मेरे लश्कर के अलमदार हो। कहते हैं हजरत अब्बास ने मुड़कर देखा, कहा मौला लश्कर कहाँ गया, इजाजत नहीं है, इजाजत नहीं है अतात। मैं एक तालिब इल्म होते हुए ये जो मुझे समझ में आता है कि क्यों इमाम ज़माना आते हैं हजरत अब्बास के मसाइल में, उसकी सबसे बड़ी मुझे जो समझ आती है कि जनाब अब्बास अतात का पैकर वफा को वजूद में लाने वाले, ईसार कुर्बानी, वो ऐसी अतात इमाम मांगता है कि जहां पर कोई सवाल ना हो, अब्बास खेमे लगा दो लग गए, अब्बास खेमे हटा दो हट गए, सवाल नहीं है चुप। शबे आशूरा शमा खामोश हुई, गुल की गई, कहा रोशन करो, रोशन एक दफा, दूसरी दफा खामोश की, कोई नहीं गया अब चला जाए, कहा फिर रोशन करो, फिर खामोश, फिर बुझा दो, फिर रोशन करो, चलाओ उसको। तीनों दफा इमाम हुसैन ने किसी का नाम नहीं लिया सिवाय हजरत अब्बास के। क्यों? इमाम जानते थे सब चले जाएंगे, अब्बास नहीं जाएगा, अब्बास नहीं जाएगा। यही तो वजह है जब बशीर ने मदीना में सदा दी, लुटा हुआ कारवां आ गया, हुसैन मारे गए, तो एक बूढ़ी सी मां निकली, कहा क्या करो, कहा हुसैन मारे गए, उम्मुल बनीन ने ये कहा मेरी बीबी ने, हुसैन मारे गए तो अब्बास कहां था, कहा अब्बास भी मारे गए, कहा सिर्फ इतना बता दे कि जब हुसैन मारे गए अब्बास जिंदा था। उम्मुल बनीन को यकीन था मेरा अब्बास, ऐसा नहीं हो सकता, बस इजाजत नहीं, क्या कर? बच्ची आई, खुदा आपके रोने को कबूल करे, खुदा आपको कोई गम न दे सिवाय गम हुसैन के, ज़ियारत करबला नसीब हो। अज़ादारा ने मोहतरम, बच्ची आई, चचा भाई प्यासा है, बच्चे प्यासे हैं, कहा बाबा से इजाजत ले दो। बच्ची कहते हैं गई होगी बाबा के पास, बाबा बच्चे प्यासे हैं, चचा को इजाजत दे देना पानी ले आए। इमाम ने बच्ची से कहा होगा बेटा आपको अपने भाई के प्यास की फिक्र है, मेरा भाई गया तो वापस नहीं आएगा। इजाजत मिली, मिसकीजा उठाया अब्बास ने, वो खेमा जिसमें मस्कीज़े रखे हुए थे वहाँ कभी पानी होगा, कभी पानी और ज़मीन नम होगी। जो मंज़र जनाब अब्बास ने देखा कि बच्चे अपने पीरहानों को उठाए ज़मीन पे सीने लगाए कि काश कोई ठंडक सीनों में उतर जाए, जनाब अब्बास का कलेजा फट गया। उठाया ले चले दुश्मन को जहन्नुम वासिल करते करते पानी पे पहुंच गए। पानी पे पहुंचे, मिसकीजा भरा, हाथ में पानी को उठाया। इसे कहते हैं अब्बास, पानी हाथ में बावफा। 21 रमजान बाबा के माथे पे रुमाल जरबत लगी हुई, बाबा की वसीयत याद आई, अब्बास पानी तक पहुंच जाओगे याद रखना हुसैन प्यासा होगा। अब्बास ने पानी नहीं पिया, पानी को पानी पे मार दिया अब्बास। उठाया मिसकीजा, सवारी चलना शुरू हुई। मकसद क्या है? पानी पहुंच जाए, पानी पहुंच जाए। दुश्मन ने देखा कि रफ्तार जनाब अब्बास की, तो उसने वार करना शुरू की, तीर नेजे वार हुआ, दायां बाजू शहीद हो गया। खुदा आपको ज़ियारत करवाए करबला की, वो मकाम जहां पर दायां हाथ इमाम का शहीद हुआ। और थोड़ी सी सवारी आगे बढ़ी, बायां बाजू शहीद। अब जनाबे अब्बास अपने पूरे वजूद में अलम को और मस्कीजे को लिए चले जा रहे हैं। उठ उठ के देखते हैं खेमे कितनी दूर रह गए। हाय गुरबते जनाबे अब्बास, खेमे कितनी दूर रह गए हैं। ऐसे में अज़दारा ने मोहतरम दुश्मन ने देखा कि ये मिसकीज़ा अब्बास को लेकर जा रहा है। तीर आया, जनाबे अब्बास की उम्मीद बह गई, उम्मीद बहना थी, सवारी मुड़ गई, सवारी मुड़ी, तीर आया आँख में लगा। अब आप खुद मुसलमान सोच कर बताएं, किसी के आँख में कुछ लग जाए तो अपने हाथों से हटाता है, बस अपने जानू में उस तीर को निकालना चाहा, एक गुर्ज आया जीन से जमीन पर, उम्मुल बनीन का चराग कैसे आया मुझे नहीं पता, जिसके हाथ ना हो, बस इतना आवाज आई, मौला मेरा आखिरी सलाम, बस अब ये सुनना था। इमाम हुसैन अब तेजी से नहीं आए, जब कोई और पुकारता था इमाम बड़ी तेजी से आते थे, क्यों? क्योंकि खेमों की हिफाजत अब्बास करता था, अब अब्बास नहीं है। एक निगाह खेमों पर, एक निगाह जनाब अब्बास पर, बस पहुंचे, भाई का सर जानू पर रखा, खून साफ किया। बाज मक्तल बयान करते हैं, जनाब अब्बास ने मौला को भाई कहा, मैं कुर्बान जाऊं। अल्लाहु अकबर, अल्लाहु अकबर, कहीं अब्बास ने नहीं कहा, कहा आका, कहा मौला। बाज कहते हैं उस वक्त भाई कहा, امام حسین نے کہا عباس کیا وجہ ہے آج بھائی کہہ رہے ہو؟ کہا مولا جب میں زین سے زمین پر آ رہا تھا ماں سیدہ نے مجھے کہا بیٹا بس بس گفتگو ہوئی رو پرواز علم اٹھایا علم لے کر چل دیے بچے دیکھ رہے ہیں چچا آ رہے ہیں علمدار آ رہا ہے مگر یہ نہیں پتا علم آیا علمدار بعض کہتے ہیں بس آخری مراحل بعض کہتے ہیں کہ امام بدن کو کیوں نہیں لے کر گئے سب نے الگ الگ توجیحات پیش کی ایک عالم دین کہتے ہیں کہ میں اصل سرداب میں نیچے اترا جو حرم کے نیچے تھا میرے ساتھ حرم بنانے والا معمار تھا وہ بھی نیچے اترا وہ اب اصل جو مرقد تھا اس کو دیکھتا ہے کیا دیکھتا ہے کبھی اس کو دیکھتا ہے کبھی عالم کو دیکھتا ہے کبھی اس کو دیکھتا ہے کہا کیا دیکھ رہے ہو کہا میں نے سنا تھا جناب عباس کا قد جب گھوڑے پر بیٹھتے تھے تو پاؤں زمین پہ ٹکراتے تھے مگر یہ تو چھوٹی سی قبر ہے یہ کیا ہے کہا جو بچا تھا اسے سمیٹا ہے اب سمجھ میں آیا کہ امام حسین نے کچھ نہیں لے کر آتے کیا لے کر آتے یہی علم لے کر پہنچے بچی نے دیکھا بابا حضرت عباس چچا عباس کہا ہے کہا بیٹا الکما کنارے رہ گئے
یا حسین یا حسین یا حسین یا حسین